रेडियो नेपाल हो। अब अच्युत अर्यालबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। आत्मदाह गरेका गणेश नेपालीको मृत्यु प्रकरणको छानबिन गर्न पाँच सदस्यीय समिति गठन। सरकार आफ्नो नियतमाथि शंका नगर्न गृहमन्त्री सुधन गुरूङको सांसदहरूलाई आग्रह। ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र हरित विकासको महत्वपूर्ण आधार भएको प्रधानमन्त्री बालेन्द्र शाहको भनाई। अनुमति बिना विदेशी शैक्षिक कार्यक्रम सञ्चालन गर्नेलाई कार्यवाही गर्ने शिक्षा तथा खेलकुद मन्त्रालयको चेतावनी। स्पेनमा आगलागीमा परिकम्तीमा 12 जनाको मृत्यु र फिफा विश्वकपको क्वार्टर फाइनलमा आज राति स्पेन र बेल्जियम प्रतिस्पर्धा गर्दै।
भ्रामक एसएमएस तथा फिक्सिङ लिंक सम्बन्धी महत्वपूर्ण सूचना।
हालै नेपाल टेलिकमको एसएमएस सेवाको दुरूपयोग गरी कनेक्ट आईपीएस लगायत विभिन्न बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा भ्रामक फ्रजुलन्ट एसएमएस पठाउने गतिविधि भइरहेको पाइएको छ। यस्ता सन्देशहरूमा खाता निलम्बन भएको, अस्थायी रूपमा बन्द भएको वा अन्य समस्या देखिएको उल्लेख गर्दै ग्राहकहरूलाई शंकास्पद वेबसाइट वा लिंकमा प्रवेश गर्न प्रेरित गरेको पाइएको छ।
अत नेपाल टेलिकम सम्पूर्ण ग्राहक महानुभावहरूलाई यस्ता एसएमएस, फोन कल तथा शंकास्पद लिंक प्रति सचेत रहन अनुरोध गर्दछ। कुनै पनि लिंक प्रयोग गर्नु अघि सम्बन्धित संस्थाको आधिकारिक वेबसाइट वा मोबाइल एप मार्फत जानकारी प्रमाणित गर्न तथा आफ्ना गोप्य विवरणहरू सुरक्षित राख्न अनुरोध गरिन्छ।
ग्राहकहरूका लागि महत्वपूर्ण सुझावहरू।
अपरिचित वा शंकास्पद लिंकमा क्लिक नगर्नुहोस्।
ओटीपी, पासवर्ड, पिन, सीभीभी लगायतका गोप्य विवरण कसैसँग पनि साझा नगर्नुहोस्।
बैंकिङ तथा डिजिटल भुक्तानी सम्बन्धी जानकारीका लागि सम्बन्धित संस्थाको आधिकारिक माध्यम मात्र प्रयोग गर्नुहोस्।
शंकास्पद एसएमएस, फोन कल वा लिंक प्राप्त भएमा सम्बन्धित संस्थाहरूलाई तत्काल जानकारी गराउनुहोस्।
ग्राहकहरूको सुरक्षा कम्पनीको प्रमुख प्राथमिकता भएकोले यस्ता भ्रामक गतिविधिबाट सुरक्षित रहन सम्पूर्ण ग्राहक महानुभावहरूमा हार्दिक अनुरोध गरिन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार अब विस्तारमा। प्रतिनिधि सभाको आजको बैठकमा विभिन्न तीन निकायका वार्षिक प्रतिवेदन पेश भएको छ। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले निर्वाचन आयोगको 19औं वार्षिक प्रतिवेदन 2081-82, राष्ट्रिय सुरक्षा परिषदको 8औं वार्षिक प्रतिवेदन 2081-82 र राष्ट्रिय महिला आयोगको 18औं वार्षिक प्रतिवेदन 2081-82 सदन समक्ष पेश गर्नुभयो। यस्तै आजको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले प्रस्तुत गर्नुभएको राष्ट्रिय सेवा दल विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत भएको छ। यसअघि प्रतिनिधि सभाको आजको बैठकमा समय लिएर बोल्दै गृहमन्त्री सुधन गुरूङले आत्मदाहपछि मृत्यु भएका मुगुका गणेश नेपालीको उपचार र जीवन रक्षाका लागि सरकारको तर्फबाट सक्दो प्रयास गरेको भए पनि सफल नभएको बताउनुभयो। गृहमन्त्री गुरूङले उपचारका लागि भारत पठाउन धेरै मेहनत गरेको तर चिकित्सकहरूले यात्राको क्रममा स्वास्थ्य अवस्था थप जटिल हुने बताएपछि रोकिएको बताउनुभयो। तीन तहका सरकार मध्ये दुई तहको सरकार प्रतिपक्षी दलहरूकै नेतृत्वमा रहेको उल्लेख गर्दै गृहमन्त्री गुरूङले नागरिकको मृत्युमा राजनीति नगर्न विपक्षी दलहरूसँग आग्रह गर्नुभयो।
हामीले हिजो अथक प्रयास गरेको, प्लेन 3 एयरलाइन्स रेडी गरेको, पर्मिसनहरू लिनुपर्छ लिएकै हो, तर डक्टर्सहरूले स्टेबल राख्नु पर्यो, पेसेन्टलाई स्टेबली ट्रान्सफर गर्नु पर्यो। हामीले उहाँलाई लाँदै गर्दाखेरि केही गरी घटना घटिहाल्यो भने त हामीले त बचाउने उद्देश्यले गरिरह्यो नि त। डक्टर्सहरूको रेकमेन्डेसन त बुझ्नु पर्यो। त्यहाँ डक्टर्स एक्सपर्ट्सहरू, नेपालको विज्ञ डक्टर्सहरू सबै हामीले राखेको थियौँ त्यतिखेर, कुनै हालतमा बचाउनु पर्यो हामीले भनेर भने त। तर त्यही पनि त्यो जिम्मेवारी कसको थियो? स्थानीय तह थियो। स्थानीय तहको सरकार कसको छ अहिले नेपाल, अहिले अहिले काठमाडौँमा? तपाईँहरू आफै भन्नुहोस्, स्थानीय सरकार कसको? विल लक लगाएको कसले? हामीले भनिराख्नु पर्ने, अनि त्यो दोष पनि हामीले भोग्नु पर्ने। हामीले आफ्नो जिम्मेवारी निभाउँछौँ, जोसुकैले गरेको होस्, त्यसमा दोष लाउनु हामीलाई छैन। आफूले गर्नुपर्ने कर्तव्य, राज्यले गर्नुपर्ने कर्तव्य त यही त हो त, आफ्नो नागरिकलाई जसरी भए बचाउनु पर्ने।
गृहमन्त्री गुरूङले गणेश नेपालीको मृत्यु प्रकरणको छानबिन गर्न प्रहरी नायब महानिरीक्षक गोविन्द थपलियाको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको र तीनजना नगर प्रहरीलाई नियन्त्रणमा लिएको सदनलाई जानकारी गराउनुभयो। गृहमन्त्री गुरूङले पुरानो कानूनी व्यवस्थाका कारण जेएनजी आन्दोलनले उठाएका माग र जनताका कतिपय अपेक्षाहरू पूरा हुन नसकेको भए पनि सरकार र आफ्नो नियतमाथि शंका नगर्न आग्रह गर्नुभयो। गृहमन्त्री गुरूङ समय लिएर संसदको रोस्ट्रममा पुगेपछि शुरूमा केही बेर भावुक भई नबोलिकन रोस्ट्रमबाट फर्कनु भएको थियो। यसअघि बैठकमा आकस्मिक समय लिएर मुगुका सांसद खड्क बहादुर शाहीले राज्यको गलत नीतिका कारण गणेश नेपालीले आत्मदाह गर्नुपर्ने अवस्था आएको भन्दै जरिवाना बढ़ाउँदैमा कानून कार्यान्वयन हुन्छ भन्ने भ्रमबाट मुक्त हुन सरकारको ध्यान आकर्षण गराउनुभयो। यस्तै सांसदहरू वर्षमान पुन, यशोदा कुमारी बराल, शाहजन खातुन, आशिका तामाङ, ऐनबहादुर महर, गीता गुरूङ लगायतले सरकारको गलत नीतिका कारण सुकुम्बासीहरू सड़कमा अलपत्र हुनु परेको र गणेश नेपालीले आत्मदाह गर्ने अवस्था आएको स्मरण गराउँदै जनताले देशभित्रै गरी खान सक्ने वातावरण बनाउन सरकारको ध्यान आकर्षण गराउनुभयो। यस्तै बैठकको शून्य समयमा सांसदहरूले किसानलाई समयमै मल उपलब्ध गराउन, पटक पटक विद्युत अवरूद्ध हुने समस्या समाधान गर्न, लागू औषध नियन्त्रणमा ध्यान दिन पनि सरकारको ध्यान आकर्षण गराउनुभयो। यस्तै आजको बैठकको शुरूमा पनि प्रतिपक्षी दलका सांसदहरूले प्रधानमन्त्री बालेन्द्र शाहले सीमाका सम्बन्धमा दिनुभएको अभिव्यक्ति सच्याउन र संसदको रेकर्डबाट हटाउन माग गर्दै उठेर विरोध जनाउनुभयो। सभामुख डोल प्रसाद अरियालले समय दिएपछि नेपाली कांग्रेसका सांसद बासना थापाले सीमाका विषयमा प्रधानमन्त्रीको भनाई सच्याउन माग गर्नुभयो। सांसद थापाले राज्य आतंकका कारण एक युवाले आफ्नै शरीरमा आगो सल्काउँदा समेत राज्य मुखदर्शक बनेको र एम्बुलेन्ससम्म पठाउन नसकी प्रहरी प्रशासन लगाएर अस्पताल पुर्याइएको भन्दै त्यो उद्धार थियो कि गिरफ्तारी भनी प्रश्न गर्नुभयो। यस्तै नेकपा एमालेका सांसद भूमिका लिम्बु सुब्बाले प्रधानमन्त्रीको अभिव्यक्ति सच्याउन र भारतीय सुरक्षा बल नेपालको सुस्ता क्षेत्रमा प्रवेश गरेको तथा दार्चुलामा भारतीय सैनिक विमानले अनुमति बिना नेपाली आकाश प्रयोग गरेको विषयमा भारतलाई कूटनीतिक नोट पठाए नपठाएको बारे सदनलाई जानकारी गराउन माग गर्नुभयो। यस्तै विपक्षी दलका सांसदहरू पार्वती बिक, राधिका रम्तेल, ज्ञान बहादुर शाही लगायतले संसदमा उठेका प्रश्नहरू सुनेर जवाफ दिन सरकारको ध्यान आकर्षण गराउनुभयो। प्रतिनिधि सभाको अर्को बैठक असार 30 गते मंगलबार बिहान 11 बजे बस्नेछ। राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरूसँग प्रश्नोत्तरमा भाग लिँदै कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले जलवायु नीतिमा महिला, आदिवासी, जनजाति, मधेसी, दलित, उत्पीडित, अपाङ्गता भएका व्यक्ति र युवाहरूको समान सहभागिता र न्यायपूर्ण अधिकार सुनिश्चित गर्ने प्रतिबद्धता जनाउनु भएको छ। प्राकृतिक स्रोत व्यवस्थापन र निर्णय प्रक्रियामा महिला एवं विपन्न वर्गको अर्थपूर्ण सहभागिता नीतिमा समावेश गरिने जानकारी दिँदै मन्त्री चौधरीले राष्ट्रिय अनुकूलन योजनामा पनि लैंगिक सहभागिता र समावेशिता सहितका कार्यक्रमहरू तयार गरिएको जानकारी दिनुभयो। त्यसैगरी महिला बाल बालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीतावादीले सरकारले मर्यादित महिनावारी प्रबन्ध सम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन गर्न लागेको जानकारी गराउनुभयो। सांसदहरूसँग प्रश्नोत्तरमा भाग लिँदै मन्त्री वादीले महिला तथा किशोरीमाथि महिनावारी भएका बेला गरिने छुवाछुतको अन्त्य गर्न सरकारले समयानुकूल कानूनी प्रबन्ध समेत गर्न लागेको जानकारी दिनुभयो। त्यसैगरी राष्ट्रिय समावेशी आयोगको आर्थिक वर्ष 2081-82 को वार्षिक प्रतिवेदनमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले संवैधानिक आयोगहरू कार्यपालिकाबाट भिन्न हुने भएकाले त्यसको जवाफदेहिता संसद र संसदीय समितिप्रति हुनुपर्ने विचार व्यक्त गर्नुभयो। मन्त्री गौतमले सरकार संवैधानिक आयोगले गरेका सिफारिश कार्यान्वयन गर्न तत्पर रहेको स्पष्ट गर्नुभयो। यसअघि बैठकको आकस्मिक र शून्य समयमा सांसदहरूले हिजो त्रिपुरेश्वरमा आत्मदाह गरेका मुगुका गणेश नेपालीको उपचारका क्रममा निधन भएको घटनाको सत्य तथ्य छानबिन गरी दोषीलाई कड़ा कार्यवाही गर्न सरकारसँग माग गर्नुभयो। सांसदहरूले काठमाडौँ महानगर प्रहरीले पठाओ राइडर गणेश नेपालीको मोटरसाइकलको व्हील लक गरेका कारण घटेको घटनाको यथार्थ सदनलाई जानकारी गराउन सरकारसँग माग गर्नुभयो। बैठकमा राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले राष्ट्रपति कार्यालयबाट विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको बेहोरा सभालाई जानकारी गराउनुभयो। यसै गरी प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले राष्ट्रिय दलित आयोगको आर्थिक वर्ष 2081-82 वार्षिक प्रतिवेदन सभामा पेश गर्नुभयो। राष्ट्रिय सभाको अर्को बैठक असार 31 गते बुधबार अपरान्ह 1:15 बस्नेछ। नेकपा एमाले जलनबाट घाइते भई निधन भएका मुगुका युवा गणेश नेपालीको घटना विडम्बनापूर्ण भएको टिप्पणी गरेको छ। एमालेका महासचिव शंकर पोखरेलले आज जारी गर्नुभएको विज्ञप्तिमा आधारभूत वर्गका जनतालाई संरक्षण दिनुपर्ने राज्य आफै निमुखा नागरिकको गाँस र बाँस खोज्न उद्यत रहेको जनाएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण, रोजगारी सृजना, औद्योगिकरण र हरित विकासको महत्वपूर्ण आधार भएको बताउनु भएको छ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इपानका पदाधिकारीहरूसँग आज सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्री शाहले नेपालको निर्यात व्यापारको प्रवर्धनमा पनि ऊर्जा क्षेत्रको उल्लेख्य भूमिका रहने बताउनुभयो। उहाँले नेपालमा ऊर्जा उत्पादन तथा प्रवर्धनका क्षेत्रमा आइपरेका समस्या, अवसर र चुनौती जस्ता क्षेत्रमा इपानले उठाएका विषयहरूलाई नेपाल सरकारले गम्भीरतापूर्वक लिएको स्पष्ट गर्नुभयो। प्रधानमन्त्री शाहले ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय, नेपाल विद्युत प्राधिकरण तथा सम्बन्धित सरकारवाला निकायहरूसँग समन्वय गरी आवश्यक सहजीकरण र समाधानका लागि अघि बढ़ने आश्वासन दिनुभयो। यस्तै छलफलका क्रममा ऊर्जा क्षेत्र, जलविद्युत विकास, ऊर्जामा निजी क्षेत्रको लगानी र वातावरण, उद्योग व्यवसाय प्रवर्धन र यस मार्फत मुलुकको अर्थतन्त्रको विकास जस्ता विषयमा छलफल तथा संवाद भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। शिक्षा तथा खेलकुद मन्त्रालयले ए लेभल, सीबीएसई, आईबी, डीपी लगायत विदेशी शैक्षिक कार्यक्रम मन्त्रालयको अनुमति बिना सञ्चालन गर्ने शैक्षिक संस्थामाथि कार्यवाही गर्ने चेतावनी दिएको छ। गत बुधबारको मन्त्री परिषद बैठकले विदेशी सम्बन्धनका नाममा सञ्चालन भइरहेका शैक्षिक कार्यक्रमको गुणस्तर सुधार तथा नियमनलाई थप प्रभावकारी बनाउन विदेशी शैक्षिक कार्यक्रम सञ्चालन र नियमन नियमावली 2083 स्वीकृत गरेसँगै मन्त्रालयले कानूनी व्यवस्था कार्यान्वयनमा कड़ाई गरेको हो। शिक्षा तथा खेलकुद मन्त्रालयका उपसचिव कृष्णचन्द्र पोखरेलले केही शैक्षिक संस्थाले मन्त्रालयको अनुमति नलिई यस्ता कार्यक्रम सञ्चालन गरिरहेकाले कानूनी व्यवस्थाबारे पुनः जानकारी गराएको बताउनुभयो। राष्ट्रपति रामचन्द्र पौडेलसँग संयुक्त अरब इमिरेट्सका वैदेशिक व्यापार मन्त्री थानी अहमद अल जेउदी नेतृत्वको प्रतिनिधि मण्डलले भेट गरेको छ। राष्ट्रपति भवनमा आज भएको भेटमा नेपाल र संयुक्त अरब इमिरेट्स बीचको सम्बन्ध, आपसी हित र चासोका विविध विषयमा विचार विमर्श भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ। संघीय संसदका उपसभामुख र उपाध्यक्ष तथा सातै प्रदेशसभाका उपसभामुखको दुई दिने राष्ट्रिय सम्मेलनले संघीय लोकतान्त्रिक शासन प्रणालीलाई थप प्रभावकारी बनाउने प्रतिबद्धतासहित वीरतामोड घोषणा पत्र 2083 जारी गरेको छ। घोषणा पत्रले संघीय संसद र प्रदेशसभाका उपसभामुख र उपाध्यक्षको भूमिकालाई थप प्रभावकारी बनाउने, संसदका वार्षिक कार्यतालिका निर्माण तथा कार्यान्वयनलाई व्यवस्थित गर्ने र संसदीय समितिका प्रतिवेदन तथा निर्देशनको प्रभावकारी कार्यान्वयनमा जोड़ दिइएको छ। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले गोर्खापत्र संस्थान र सार्वजनिक सेवा प्रसारण संस्थाको बाँकी रहेको वार्षिक लेखा परीक्षण आगामी पुष मशान्तभित्र सम्पन्न गर्न निर्देशन दिनुभएको छ। समयमै लेखा परीक्षण सम्पन्न नहुँदा सरकारी निकायको वित्तीय अनुशासन, सेवा प्रवाह र बजेट कार्यान्वयनमा प्रत्यक्ष असर परेको उल्लेख गर्दै उहाँले सार्वजनिक संचार संस्थाहरूलाई उत्तरदायी र व्यवस्थित बनाउन लेखा परीक्षणलाई उच्च प्राथमिकतामा राख्न निर्देशन दिनुभयो। सार्वजनिक संचार माध्यमहरूको लेखा परीक्षण अवस्थाबारे आज मन्त्रालयमा भएको छलफलका क्रममा संचार मन्त्री डाक्टर तिमिल सिन्हाले सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा 2083 देखाएका कमजोरीलाई तत्काल सुधार गर्नुपर्नेमा जोड़ दिनुभयो। सार्वजनिक लेखा समितिको बैठकले बेरुजु अध्ययन गर्न गठन गरिएको पाँचवटा उपसमितिको नेतृत्व चयन गरेको छ। समितिको आज बसेको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई तीनवटा उपसमिति र एमाले तथा राष्ट्रिय प्रजातन्त्र पार्टीलाई बाँकी दुई उपसमितिको नेतृत्व दिने सहमति भएको छ। बैठकमा सांसदहरूले बेरुजु सबै पक्षको साझा र सरकारको विषय भएकाले गठन गरिने उपसमितिमा कम्तीमा 33% महिला प्रतिनिधित्व र समावेशिता सुनिश्चित गर्नुपर्नेमा जोड़ दिनुभयो। बैतडीको सिगास गाउँपालिका दुई स्थित गाजरी स्वास्थ्य चौकीमा अल्ट्रासाउण्ड सेवा सुचारू भएपछि त्यस भेगका गर्भवती महिलाहरूको स्वास्थ्य परीक्षण सहज बनेको छ। गाजरी स्वास्थ्य चौकीमा 2077 भदौबाट ग्रामीण अल्ट्रासाउण्ड सेवा सञ्चालनमा आए पनि बीचमा तालिम प्राप्त कर्मचारीको अभावमा सेवा अवरूद्ध भएको थियो। बैतडीबाट संवाददाता गोविन्द पन्तको रिपोर्ट।
गाजरी स्वास्थ्य चौकीमा केही समयदेखि अवरूद्ध भएको अल्ट्रासाउण्ड सेवा फेरि सुचारू भएको छ। अल्ट्रासाउण्ड सेवा सुचारू गर्नका लागि स्वास्थ्य चौकीमा कार्यरत सिनियर अनमी रञ्जना राईले आवश्यक तालिम लिएपछि सेवा शुरू गरिएको हो। सिनियर अनमी रञ्जना राई:
पालिकाभरि दुईटा छ क्यार, अनि एउटा त अहिले मैले उता सालकडा त्यो संस्थाबाट लिएर गएको थिएँ, अहिले चाहिँ यसैमा छ मेसिन चाहिँ। अब यहाँ भइन्जेल चाहिँ म आउनु भएको गर्भवतीहरूलाई चाहिँ सेवा चाहिँ दिइराखेको छु। त्यसमा मेसिन नहुँदाखेरि चाहिँ अब त्यही अनुसार फरक फरक समयमा बोलाएर पनि दिइन्छ।
गाजरी स्वास्थ्य चौकीमा ग्रामीण अल्ट्रासाउण्ड सेवा सुचारू भएपछि सिगास गाउँपालिकाका मात्रै नभएर सीमावर्ती अन्य स्थानीय तहका गर्भवती आमाहरू समेत लाभान्वित हुने बताउनुहुन्छ स्वास्थ्य चौकी प्रमुख जनक सिंह धामी।
बैतडीकै दुर्गम क्षेत्रमा चाहिँ ग्रामीण अल्ट्रासाउण्ड राखेर सेवा दिने भनेर हामीले कार्यक्रम शुरू गरेको छ। के फाइदा गर्छ भन्दा अल्ट्रासाउण्डका लागि डडेलधुरा धनगढी अनि काठमाडौँ जानुपर्ने बाध्यता छ। डडेलधुरा पनि कहिले यो गाइनोलोजिस्ट डक्टरहरू भेटिन्न, अनि त्यस्तो तालिम प्राप्त स्वास्थ्यकर्मीहरू भेटिन्न, त्यो भएको हुनाले आफ्नै रिमोट एरियामा चाहिँ गर्भवतीमा हुने जटिलताहरू पत्ता लगाउनका लागि
गाजरी आसपासमा रहेका सुर्नय गाउँपालिकाका केही क्षेत्र र पाटन नगरपालिकाका केही क्षेत्रका आमाहरूले पनि यो स्वास्थ्य संस्थाबाट सेवा लिने गर्दछन्। यो सेवा सुचारू भएसँगै गर्भवती आमाहरूले चेक जाँचका लागि अन्यत्र धाउनुपर्ने बाध्यता हट्ने बताउनुहुन्छ जनस्वास्थ्य निरीक्षक घनश्याम बोहरा। अल्ट्रासाउण्डबाट गर्भावस्थाका जटिलताहरू समयमै पत्ता लाग्ने भएकाले मातृ मृत्यु र शिशु मृत्यु रोक्नका लागि यो सेवा निकै प्रभावकारी हुने अपेक्षा गरिएको छ। गोविन्द पन्त, रेडियो नेपाल, बैतडी।
सरकारले दक्षिण पूर्वका कम्बोडिया, म्यानमार, लाओस र थाइल्याण्डको सीमा क्षेत्रबाट अनलाइन स्क्यामिङमा परेका 836 जना नेपालीको उद्धार गरिएको जनाएको छ। परराष्ट्र मन्त्रालयको आज आयोजित नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेलले कम्बोडियाबाट 709 जना, म्यानमारबाट 113 जना, लाओसबाट 8 जना र थाइल्याण्डबाट 6 जनाको उद्धार गरिएको जानकारी दिनुभयो। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले मन्त्रालय अन्तर्गतका सबै विभाग तथा निकायलाई युवाका लागि रोजगारी, पारिश्रमिक सहितको प्रशिक्षण तथा स्वयंसेवाका अवसर विस्तार गर्दै परिणाममुखी ढंगले काम गर्न निर्देशन दिनुभएको छ। कृषि वन तथा पर्यावरण मन्त्रालयमा आज नेपाल कृषि अनुसन्धान परिषद नार्क, दुग्ध विकास संस्थान, जड़ीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड, जल तथा मौसम विज्ञान विभाग लगायत मन्त्रालय अन्तर्गतका विभिन्न विभाग तथा निकायका प्रमुखसँग भएको छलफलमा उहाँले वर्तमान सरकारप्रति विशेष गरी युवा पुस्ताको भरोसा रहेकाले त्यस अनुरूप परिणाम देखिने गरी काम गर्नुपर्ने बताउनुभयो। सर्वोच्च अदालतमा आगामी साउन 1 गतेदेखि 11 गतेसम्म नियमित सुनवाई नहुने भएको छ। प्रत्येक नयाँ आर्थिक वर्षमा लगत सार्न नियमित सुनवाई रोकिने अभ्यास हुँदै आएकाले नियमित सुनवाई साउन 11 गतेबाट मात्र हुने सर्वोच्च अदालतका प्रवक्ता अर्जुन प्रसाद कोइरालाले जानकारी दिनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब के अन्तर्राष्ट्रिय समाचार। स्पेनको दक्षिणी अण्डालुसियाको अल्मेरिया प्रान्तको लस ग्यालार्डोस क्षेत्रमा आगलागी हुँदा कम्तीमा 12 जनाको मृत्यु भएको छ। अण्डालुसियाको आपतकालीन सेवाले उच्च तापक्रम, कम आर्द्रता र तीव्र हावाले गर्दा जंगली आगो बेदार नगरपालिकामा द्रुत गतिमा फैलिँदा मानवीय क्षति भएको जनाएको छ। भारतको दक्षिणी राज्य केरलामा पहिरो जाँदा ज्यान गुमाउनेको संख्या 7 पुगेको छ। केरलाको राजधानी शहर तिरुअनन्तपुरमबाट करिब 488 किलोमिटर उत्तरमा वायनाड जिल्लाको कल्लाडीमा रहेको मीनाक्षी पुल नजिकै मंगलबार भारी वर्षाको कारण पहिरो गएको थियो। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
मुगुको कर्मारोङ र छायानाथ रारा नगरपालिकामा बन्न लागेको 306 मेगावाट क्षमताको माथिल्लो मुगु कर्णाली जलविद्युत आयोजनाको प्रारम्भिक काम शुरू भएको छ। अर्ध जलाशय प्रकृतिको आयोजनाको उत्पादन अनुमति पत्रको प्रक्रिया अगाडि बढेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण अर्यालले बताउनुभयो। आयोजनाको प्रारम्भिक काम सम्पन्न भएको र डिजाइन तथा हेडवर्क्स अध्ययन भइरहेको कम्पनीले जनाएको छ। आयोजनाबाट उत्पादित विद्युत 55 किलोमिटर लामो 400 केभी डबल सर्किट प्रसारण लाइन मार्फत फुकोट हब सब स्टेशनमा जोडिनेछ। आयोजनाको अनुमानित लागत करिब 55 अर्ब 33 करोड़ रुपियाँ रहेको र सन् 2033 सम्ममा व्यावसायिक विद्युत उत्पादन शुरू गर्ने लक्ष्य रहेको प्रमुख कार्यकारी अधिकृत अर्यालले बताउनुभयो। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाले सड़क यातायात क्षेत्रका समस्या समाधान गर्न प्रचलित कानूनमा संशोधन गरी लगानीकर्ता र यात्रु मैत्री बनाउन आवश्यक रहेको बताउनु भएको छ। नारायणी यातायात व्यवसायी संघको 37 वार्षिक सभामा मुख्यमन्त्री बानियाले सवारी चालक र सहचालकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउन यातायात व्यवसायीको इमान्दार प्रयास आवश्यक रहेको पनि बताउनुभयो। कार्यक्रममा बागमती प्रदेशका श्रम रोजगार तथा यातायात मन्त्री जयराम थापाले सड़क यातायात क्षेत्रमा हुने आकस्मिक समस्याको समाधानका लागि सबै व्यवसायी र सवारी लगानीकर्ताको साझा प्रयास आवश्यक रहेको बताउनुभयो। चालू आर्थिक वर्षमा 40,000 भन्दा बढी विदेशी पर्यटकले विश्व प्रसिद्ध अन्नपूर्ण पदमार्गको भ्रमण गरेका छन्। यो संख्या अघिल्लो आर्थिक वर्षको तुलनामा करिब 1,500 बढी भएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्यापले जनाएको छ। विदेशी पर्यटकको संख्या बढ़िरहेको पदमार्गमा वर्षायाम शुरू भएपछि भने पर्यटकको आवागमन घटेको छ। पर्यटकीय याममा दैनिक 500 देखि 600 जनासम्म विदेशी पर्यटक पुग्ने गरेको पदमार्गमा यति बेला दैनिक 10-15 जना मात्रै आउने गरेको एक्यापको पर्यटक जाँच तथा सूचना केन्द्रका प्रमुख भूपेन्द्र गुरुङले बताउनुभयो। यस्तै सुदूरपश्चिमको प्रमुख पर्यटकीय गन्तव्यको रूपमा रहेको शुक्लाफाटा राष्ट्रिय निकुञ्जमा पनि पर्यटकको संख्या बढ़ेको छ।
आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो केशव ढुङ्गाना। अब खेलकुद समाचार।
स्पेन र बेल्जियम फिफा विश्वकपको सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गर्ने उद्देश्यका साथ अमेरिकाको लस एन्जेलसमा आम्ने सामने हुँदैछन्। अपराजित रहँदै क्वार्टर फाइनल पुगेका यी दुई टोली बीचको खेल राति 1:15 बजेबाट शुरू हुनेछ। राउण्ड अफ 32 अस्ट्रियालाई 3-0 सहज जित निकालेको स्पेनले राउण्ड अफ 16 पोर्चुगलमाथि 1-0 कठिन जित दर्ता गरेको थियो। त्यसपछि अन्तिम 32 खेलमा सेनेगल विरूद्ध उत्कृष्ट पुनर्गामन गर्दै अतिरिक्त समयमा 3-2 जित दर्ता गर्यो। त्यस लगत्तै मंगलबार भएको अन्तिम 16 खेलमा बेल्जियमले सह आयोजक अमेरिकालाई 4-1 फ्राकिलो अन्तरले पाखा लगाए। बेल्जियमले पछिल्ला 3 खेलमा 12 गोल गरिसकेको छ। बेल्जियमको अग्रपन्थी फर्ममा देखिए पनि स्पेनको डिफेन्सलाई तोड्न सहज हुने छैन। विश्वकपका 5 खेलमा स्पेनले कुनै पनि गोल बेहोरेको छैन। बेल्जियमले भने 5 गोल खाइसकेको छ। 2010 विश्वकप विजेता स्पेनका लागि बेल्जियम विरूद्धको यो खेल आफ्नो नयाँ पुस्ता इतिहास दोहोर्याउने पूर्ण रूपमा तयार छ भनी प्रमाणित गर्ने अवसर पनि हो। सन् 2010 विजेता स्पेन सन् 2014 टोली समूह चरणबाटै बाहिरिएको थियो भने 2018 र 2022 अन्तिम 16 घर फर्किएको थियो। सन् 2014 विश्वकपमा क्वार्टर फाइनलसम्म पुगेको बेल्जियम सन् 2018 विश्वकपमा तेस्रो बनेको थियो। सन् 2022 विश्वकपमा भने बेल्जियम समूह चरणबाट बाहिरिएको थियो। विश्वकपमा यी दुई टोली बीचको यो तेस्रो भेट हो। सन् 1986 क्वार्टर फाइनलमा निर्धारित समय 1-1 बराबरीपछि बेल्जियम पेनाल्टीमा जित निकाल्दै अगाडि बढेको थियो। त्यसको 4 वर्षपछि समूह चरणमा स्पेन 2-1 विजयी भएको थियो।
खेलकुद समाचारका साथमा हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। आज राति कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भूभागको केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा मेघ गर्जन चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम 30.2 डिग्री सेल्सियस, न्यूनतम 21.8 डिग्री सेल्सियस, वर्षा 1.9 मिलिमिटर। काठमाडौँको अधिकतम 28.3 डिग्री सेल्सियस, न्यूनतम 21.8 डिग्री सेल्सियस, वर्षा 2.5 मिलिमिटर, पोखराको अधिकतम 29.8 डिग्री सेल्सियस, न्यूनतम 24.5 डिग्री सेल्सियस, वर्षा 1.2 मिलिमिटर, वीरेन्द्रनगरको अधिकतम 32.6 डिग्री सेल्सियस, न्यूनतम 24.6 डिग्री सेल्सियस, वर्षा 1.5 मिलिमिटर, र दिपायलको अधिकतम 35.5 डिग्री सेल्सियस, न्यूनतम 25.6 डिग्री सेल्सियस, वर्षा 2.5 मिलिमिटर। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। आत्मदाह गरेका गणेश नेपालीको मृत्यु प्रकरणको छानबिन गर्न 5 सदस्यीय समिति गठन। सरकार र आफ्नो नियतमाथि शंका नगर्न गृहमन्त्री सुधन गुरूङको सांसदहरूलाई आग्रह। ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र हरित विकासको महत्वपूर्ण आधार भएको प्रधानमन्त्री बालेन्द्र शाहको भनाई। अनुमति बिना विदेशी शैक्षिक कार्यक्रम सञ्चालन गर्नेलाई कार्यवाही गर्ने शिक्षा तथा खेलकुद मन्त्रालयको चेतावनी। स्पेनमा आगलागीमा परिकम्तीमा 12 जनाको मृत्यु। र फिफा विश्वकपको क्वार्टर फाइनलमा आज राति स्पेन र बेल्जियम प्रतिस्पर्धा गर्दै। यसका साथै साँझ 7 बजेको समाचार सकियो। अब अर्को समाचार 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।